राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 59 दिन बाँकी।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैशाख 17 गतेका लागि आह्वान भएको संघीय संसदको अधिवेशन स्थगित। काठमाडौँको महाराजगंज स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्ने सरकारको निर्णय। मंगिरदेखि फागुन महिनासम्म अत्याधिक हिमपात हुने भएकाले हिमाली क्षेत्रमा शैक्षिक सत्रको समय परिवर्तन गर्न सांसदहरूको माग। अमेरिकी नौसेनाको नाकाबन्दी रहेसम्म स्ट्रेट अफ होर्मुज नखोल्ने इरानको अडान। र दशौं प्रधानमन्त्री कप एनभीए भलिबल लीगमा महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लबको विजयी शुरूआत।
प्रिपेड होस् पोस्टपेड सबैको लागि छ यो प्याक। हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड। रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन स्थगित गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्ति अनुसार नेपाल सरकार मन्त्री परिषदको सिफारिशमा बिहिबार राष्ट्रपति पौडेलले विशेष कारण उल्लेख गर्दै अधिवेशन स्थगित गर्नुभएको हो। यसअघि मन्त्री परिषद बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख 17 गतेका लागि अधिवेशन आह्वान गर्नुभएको थियो। सरकारले महाराजगंज स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्ने निर्णय गरेको छ। मन्त्री परिषदको आजको बैठकले प्रतिष्ठानको सबै जग्गा पूर्ववत रूपमा प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले बताउनुभयो।
सरकारी निकायमा भएका सफ्टवेयर तथा सूचना प्रविधि सम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा संचार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको। नेपाल सरकार मन्त्री परिषदको 2075/1 निर्णय बमोजिम महाराजगंज स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूरै जग्गा 114.3 आना राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने गरी भएको निर्णयको सट्टामा सो जग्गा पूर्ववत रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले नै प्रयोग गर्ने।
मन्त्री परिषदको 2075/21 निर्णय बमोजिम प्रतिष्ठानको जग्गा राष्ट्रपतिको कार्यालयलाई प्रदान गर्ने निर्णय भएको थियो। आजको बैठकले एकीकृत खानेपानी तथा ढल व्यवस्थापन परियोजना कार्यान्वयन गर्न एसियाली विकास बैंकबाट प्राप्त हुने 11.50 करोड़ अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्राप्ति सम्बन्धी वार्ता सम्झौता पत्र एवं दस्तावेज तयारी तथा त्यसमा हस्ताक्षर गर्ने अख्तियारी अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली गठन गरेको छ। साथै बैठकले सरकारी निकायमा भएका सफ्टवेयर तथा सूचना प्रविधि सम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा संचार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको छ। पत्रकारले सोधेको प्रश्नमा सरकारका प्रवक्ता मन्त्री पोखरेलले काठमाडौँ उपत्यका लगायत देशैभरका सुकुम्बासी बस्ती हटाउने विषयमा मन्त्री परिषदमा कुनै छलफल नभएको प्रश्न पार्नुभयो। हिमाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूले हिमाली क्षेत्रमा शैक्षिक सत्रको समय परिवर्तन गर्न सरकार समक्ष माग गर्नुभएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई आज मन्त्रालयमा भेट गरी सांसदहरूले हिमाली जिल्लामा मंगिरदेखि फागुन महिनासम्म अत्याधिक हिमपात हुने भएकोले विद्यालय सञ्चालन, विद्यार्थीको नियमित उपस्थिति तथा समग्र शैक्षिक क्यालेण्डरमा प्रत्यक्ष प्रभाव पर्ने गरेकाले शैक्षिक सत्रको समय मौसम अनुकूल व्यवस्थापन गर्न माग गर्नुभएको हो। साथै सांसदहरूले हिमाली क्षेत्रमा विद्यार्थीको पठन पाठन, शैक्षिक पूर्वाधार र स्रोत साधन व्यवस्थापनमा व्यवहारिक कठिनाई भइरहेकाले आवश्यक सहजीकरण गरिदिन शिक्षा मन्त्री समक्ष अनुरोध गर्नुभयो। सो अवसरमा शिक्षा मन्त्री पोखरेलले हिमाली क्षेत्रका शैक्षिक समस्या समाधानका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताउनुभयो। उहाँले हिमाली क्षेत्रमा मौसमका कारण विद्यार्थीको पठन पाठनमा समस्या नहुने गरी शैक्षिक क्यालेण्डर बनाउन पनि आग्रह गर्नुभयो। सरकारले पारदर्शिता र प्रविधिमा आधारित सुशासनको नयाँ मोडेल निर्माण गर्ने लक्ष्यसहित डिजिटल नेपालका लागि 100 दिने रूपान्तरण योजना अगाडि सारेको छ। भ्रष्टाचारको अन्त्य, सुशासन र समृद्धि मार्फत मुलुकलाई अगाडि बढ़ाउने नयाँ पुस्ताको माग र सरकारको लक्ष्य हासिल गर्ने उत्तम विकल्प सूचना प्रविधिको क्षेत्र नै भएकाले यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने सूचना प्रविधि विज्ञहरूको सुझाव छ। संवाददाता सरिता खनालको रिपोर्ट।
नेपालको डिजिटल रूपान्तरण कार्यक्रम अब कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। सरकारले डिजिटल नेपालका लागि 100 दिने रूपान्तरण योजना नै बनाएर काम अगाडि बढ़ाइसकेको छ। युवा पुस्ताको अपेक्षा भ्रष्टाचार अन्त्य, सेवा सहजता र डिजिटल नेपाल निर्माण लगायत कामको लागि यसपटक नागरिकले नयाँ सरकारलाई जनादेश दिएको देखिन्छ। सरकारले पनि यस नीतिगत खाका अनुसार लाइन होइन अनलाइन भन्ने अवधारणालाई व्यवहारमा उतार्ने लक्ष्य लिएको छ। विगतदेखि नै डिजिटल नेपाल निर्माणका लागि विभिन्न कामहरू शुरू त भएका छन्, तर ती कामहरूलाई प्रभावकारी ढंगबाट अगाडि बढ़ाउनु पर्ने आवश्यकता देखिएको छ। अहिलेको नयाँ पुस्ताको माग पनि तत्काल रोजगारी, सुशासन र समृद्धि मार्फत आय आर्जन वृद्धि गर्नु रहेको देखिन्छ। यी सबै लक्ष्य छोटो समयमा हासिल गर्ने प्रभावकारी क्षेत्र सूचना प्रविधि नै रहेको र यसका लागि एआई ड्रिभन इको सिस्टममा रणनीतिक प्रयोग गरेर अगाडि बढ़नुपर्ने सूचना प्रविधि विज्ञहरूको धारणा रहेको छ। नयाँ पुस्ताको माग अनुसार काम गर्नका लागि सरकारले ग्लोबल आईटी कम्पनीहरूसँग रणनीतिक साझेदारी गर्नुका साथै बाह्य स्रोतहरूसँग समझदारी गरेर नेपालका युवाहरूले नेपालमै बसेर बाहिरको काम गर्न सक्ने वातावरण सृजना गर्नुपर्ने सूचना प्रविधि विज्ञ डाक्टर शालिग्राम पराजुली बताउनुहुन्छ।
आजको नयाँ पुस्ताको मुख्य माग भनेकै तत्काल रोजगारी, गुड गभर्नेन्स र समृद्धि प्रस्पेरिटी मार्फत आय आर्जनको वृद्धि गर्नु हो। यी तीनवटै लक्ष्य छिटो भन्दा छिटो हासिल गर्ने सबैभन्दा प्रभावकारी र कमन की भनेको आईटी आईसीटी सेक्टर नै हो। परम्परागत उद्योग स्थापना गर्ने, त्यसमा रोजगारी सिर्जना गर्ने भन्ने कुरा धेरै समय लाग्ने हुन्छ। विशेष गरी आउटसोर्सिङ इकोनोमी मार्फत चाहिँ ओभरनाइट लाखौं लाख रोजगारीहरू सिर्जना गर्न सकिने स्पष्ट सम्भावना छ। त्यसकारणले सरकारद्वारा ग्लोबल आईटी कम्पनीहरूसँग स्ट्राटेजिक पार्टनरसिप र आउटसोर्सिङमा एग्रीमेन्ट गर्न सक्नुपर्छ, जसले नेपाली युवाहरू चाहिँ घरमै बसेर एउटा हाई भ्यालु डिजिटल जबबाट लाखौं रुपियाँ चाहिँ उनीहरूले आमदानी गर्न सक्षम हुन्छन्।
हाल नेपालमा डिजिटल पूर्वाधारको आधार तयार भइसकेको छ। 2 करोड़ भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता, 1.60 लाख भन्दा बढ़ी राष्ट्रिय परिचय पत्र आवेदन र 50 लाख भन्दा बढ़ी नागरिक एप प्रयोगकर्ता हुनु पनि यसका प्रमाण हुन्। तर यो सँगै डिजिटल रूपान्तरणका लागि विभिन्न चुनौतीहरू पनि रहेका छन्। समस्या प्रविधिको अभावमा भन्दा कार्यान्वयनको कमजोरीमा रहेको स्पष्ट देखिन्छ। सरकारी कार्यालयहरूले अझै डिजिटल कागजातलाई पूर्ण रूपमा मान्यता नदिने अवस्था, वितरण हुन नसकेका परिचय पत्रहरू र अधुरो डिजिटल सेवा प्रणालीले जनविश्वासमा असर पारिरहेको छ। नीतिगत तथा संरचनागत चुनौतीका कारण पनि सरकारले यस क्षेत्रमा चाहे अनुसारका लक्ष्य हासिल गर्न सकेको छैन। सूचना प्रविधि क्षेत्रको विकासमा अवरोध सृजना गर्ने खालका नीतिमा सुधार गरेर अगाडि बढ़न सकियो भने यस क्षेत्रमा छोटो समयमा धेरै काम गर्न सकिने सूचना प्रविधि विज्ञ डाक्टर पराजुली बताउनुहुन्छ।
गभर्नमेन्टको तर्फबाट पब्लिक सर्भिस डेलिभरीमा अटोमेसनमै जाने हो जति सकिन्छ छिटो, किनभने हामीसँग अत्यन्त उत्कृष्ट लेभलको जनशक्ति पनि नेपालमा छ, नयाँ नयाँ प्रविधिहरूको विकास पनि भएको छ, जति पनि अहिलेको सर्भिस डेलिभरी जुन उपस्थित भएरै गर्नुपर्ने छ, यो चिजको ट्रान्सफर्मेसनबाट नै होल गभर्मेन्टको सर्भिस डेलिभरी प्रोसेसको ट्रान्सफर्मेसन हुन्छ, जसको प्रस्थान बिन्दु आईटीकै प्रयोग गर्ने हो, आर्टिफिसियल इन्टेलिजेन्सकै प्रयोग गर्ने हो, प्रविधियुक्त प्रविधिलाई हाम्रो सर्भिस डेलिभरीसँग जोड्ने हो, जुन कुरा चाहिँ अपेक्षित रूपमा धेरै छिटो गर्न सकिन्छ।
ग्रामीण क्षेत्रमा अझै इन्टरनेट पहुँच र डिजिटल साक्षरता कमी हुनु पनि यस क्षेत्रको विकासका लागि चुनौतीका रूपमा रहेको छ। यस्तै साइबर सुरक्षा कमजोर हुनु, सरकारी वेबसाइटहरू ह्याक हुने घटनाले नागरिकमा डिजिटल प्रणाली प्रतिको विश्वास घटाएको छ। यसलाई सम्बोधन गर्न डिजिटल नेपाल सबैका लागि भन्ने कार्यक्रमलाई व्यवहारिक बनाउनेतर्फ सरकारको नीति केन्द्रित हुनुपर्ने देखिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
अत्याधिक गर्मी वा तातो हावा लूबाट जोगिने पूर्व कार्य तथा शीघ्र प्रतिकार कार्ययोजना 2083 मस्यौदामाथि आज छलफल भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, विभिन्न विकास साझेदार संघ संस्था तथा सरकारवालाहरूबीच कार्ययोजना मस्यौदामाथि आज छलफल गरेको हो। मस्यौदामाथिको छलफलमा प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले सही सूचनाको प्रवाह गर्दै पूर्व तयारी र प्रतिकार कार्यान्वयनका लागि सबैको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो। यस्तै छलफलमा सहभागीहरूले पूर्व तयारी तथा पूर्व सूचना प्रवाह प्रभावकारी बनाउनुपर्ने, र त्यसको दीर्घकालीन समस्या समाधानका लागि कार्ययोजना बनाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको आजको बैठकमा सांसदहरूले साइबर सुरक्षा मजबूत बनाउन विदेशी सामाजिक सञ्जालको नियमन सम्बन्धी नीति निर्माण प्रक्रियालाई अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। साइबर अपराध नियन्त्रण, विपद जोखिम न्यूनीकरण तथा प्रतिकार्य व्यवस्थाबारे समिति बैठकमा आज भएको छलफलमा सांसदहरूले दर्ता नभएका सामाजिक सञ्जाल र एआईको दुरूपयोगबाट भएका साइबर अपराध रोक्न सामाजिक सञ्जालहरूको दर्ता प्रक्रिया सम्बन्धी नीतिहरू छिटो अघि बढ़ाउनु पर्ने बताउनुभयो। यस्तै सांसदहरूले विपद व्यवस्थापनका लागि जनशक्ति, स्रोत साधन, कानूनी संरचना र प्राविधिक क्षमता सबै पक्षलाई मजबूत बनाउँदै प्रभावकारी कार्ययोजना तयार गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले विपद पीड़ितहरूलाई दिइने राहत किस्तामा भइरहेको ढिलाई तत्काल रोक्नुपर्ने र स्पष्ट जवाबदेहिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो। बैठकमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले फेसबुक, इन्स्टाग्राम लगायतका विदेशी सामाजिक सञ्जालका नयाँ र जटिल डिजिटल प्रविधिका कारण साइबर अपराध विरूद्ध प्रमाण संकलनमा चुनौती देखिएको जानकारी दिनुभयो। महानिरीक्षक कार्कीले सामाजिक सञ्जालबाट डिजिटल डाटा प्राप्त गर्न तथा आपत्तिजनक सामग्री हटाउने प्रक्रियामा स्पष्ट कानूनी व्यवस्थाको अभावका कारण क्षति नियन्त्रणमा ढिलाइ भएको र त्यसका लागि पीड़ितहरूले मानसिक यातना भोग्नु परेको पनि बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले वायु प्रदूषण, तातो हावाको लहर तथा जलवायु परिवर्तनका कारण विपद जोखिम न्यूनीकरण गर्न प्रतिकार्य योजनाको विकास, कृत्रिम अभ्यास, विस्तार तथा निजी क्षेत्रसँगको सहकार्य बढ़ाइएको जानकारी गराउनुभयो। गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले विपद व्यवस्थापन तथा साइबर सुरक्षाका क्षेत्रमा नयाँ प्रविधिको प्रयोगसँगै नीतिगत व्यवस्था र पूर्व सूचना प्रणालीमा पहिले भन्दा बढ़ी सुधार भएको बताउनुभयो। काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ़न थालेको छ। पानी परेसँगै सुधार देखिएको वायु प्रदूषण अचानक खस्किँदै धेरै अस्वस्थ तहमा पुगेको छ। एयर क्वालिटी इण्डेक्स एक्यूआई का अनुसार वायु गुणस्तर सूचकांक आज बिहान 11 बजे 247 पुगेको थियो। यो स्तर धेरै अस्वस्थ श्रेणीमा पर्दछ। यसले सर्वसाधारणको स्वास्थ्यमा असर पार्न सक्ने वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले बताउनुभयो। उहाँका अनुसार सम्बन्धित निकायलाई दिगो तथा वातावरण मैत्री विकासका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ। यस्तै जल तथा मौसम विज्ञान विभागका मौसमविद विनु महर्जनले आगामी 3 दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको र तापक्रम अझै बढ़ने संकेत देखिएको जानकारी दिनुभयो। वायु प्रदूषणको असर विशेष गरी बाल बालिका, ज्येष्ठ नागरिक तथा श्वास प्रश्वास र मुटु रोगीलाई पर्ने जनाइएको छ। वातावरण विभागले अत्यावश्यक बाहेक बाहिर ननिस्किन, मास्क प्रयोग गर्न र धूलो धुवाबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र प्रवर्धनमा प्रतिबद्ध रहेको बताउनु भएको छ। आज नेपाल पत्रकार महासंघका पदाधिकारीहरूसँग मन्त्रालयमा भएको भेटमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले पछिल्लो समय सामाजिक सञ्जाल तथा केही संचार माध्यम मार्फत मिथ्या, भ्रामक, पक्षपातपूर्ण तथा गैर जिम्मेवार सामग्री प्रसारण हुने क्रम बढ़ेको प्रति चिन्ता व्यक्त गर्नुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले चरित्र हत्या हुने सामग्री प्रकाशन तथा प्रसारणले व्यक्तिमा गम्भीर मानसिक, सामाजिक र व्यावसायिक असर पार्न सक्ने भन्दै पत्रकार तथा सामग्री उत्पादकहरू जिम्मेवार हुनुपर्नेमा जोड़ दिनुभयो। छलफलमा महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकारिता क्षेत्रमा विद्यमान विकृति र चुनौतीलाई महासंघले पनि स्वीकार गरेको उल्लेख गर्नुभयो। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख तथा इन्जिनियर किशोरी प्रसाद यादव विरूद्ध 1,46,81,000 रूपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सार्वजनिक सेवाको पदमा रहँदा गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेको छ। जुम्ला जिल्लामा गाउँमै कृषि उपसंकलन तथा बिक्री केन्द्र स्थापना भएपछि किसानले राहत महसुस गरेका छन्। बजार अभावले बिहान झिसमिसेमै तरकारी तथा अन्य कृषि उपज डोकोमा बोकेर बिक्रीका लागि डुलाउन बाध्य किसान गाउँमै संकलन तथा बिक्री केन्द्र स्थापना भएपछि उत्साहित भएका हुन्। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
जुम्लाका 8 स्थानीय तहमध्ये चन्दनाथ नगरपालिकाको वडा नम्बर 9 को उमगाडमा कृषि उपज संकलन तथा बिक्री केन्द्र स्थापना भएपछि किसान उत्साहित भएका छन्। जुम्लामा उत्पादित मौसमी तथा बेमौसमी कृषि उपज बजार अभावले गाउँमै थन्किने र बजारीकरण अभावमा उत्पादित वस्तु बिक्री गर्न डोकोमा बोकेर बजारका गल्ली गल्ली चहार्नु पर्ने समस्या झेलिरहेका किसानले राहत पाएका छन्। चन्दनाथ नगरपालिका 9 का अगुवा किसान तुलराज गिरी:
लसुन, प्याज, आलु, कृषि सम्बन्धी विभिन्न वस्तुहरूलाई व्यवस्थापन गर्न त्यति गाह्रो छैन। यो संकलन केन्द्र स्थापना ढुङ्गमा गर्न खोजिएको छ, यसको जीवोपन यसलाई व्यवस्थापन गर्न सन्दर्भमा सहयोग हुनेछ।
नर्वे सरकार तथा युएनडिपीको आर्थिक सहयोगमा सञ्चालित रेरास परियोजनाको सहयोग र चन्दनाथ नगरपालिकाको सहकार्यमा कृषि उपज संकलन तथा बिक्री केन्द्र स्थापना भएको हो। संकलन केन्द्र सञ्चालनले बजारीकरण सहज बनाउने अपेक्षा गरिएको छ। संकलन केन्द्र सञ्चालन पश्चात किसानमा उत्साहसँगै थोरै भए पनि बजार सुनिश्चितता भएको छ। पालिकाले दिगो व्यवस्थापन गर्न नीतिमा जोड दिनुपर्ने र उत्पादन वृद्धिमा किसान जुड्नुपर्ने कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामदत्त अधिकारी बताउनुहुन्छ।
यसलाई व्यवस्थित गर्नका लागि आगामी दिनमा सोच्नुपर्नेछ। योजना तर्जुमाको बेला आएको छ, यसलाई कसरी व्यवस्थित गर्ने, त्यहाँले मूल्य निर्धारण गरेको मूल्यमा तपाईँहरू दिनुहुनेछ।
चन्दननाथ नगरपालिका 9 का 100 बढी किसानहरू मिलेर समूह बनाई व्यावसायिक कृषिमा जुटेका छन्। ती किसानहरूकै मागका आधारमा संकलन केन्द्र पनि सञ्चालन गरिएको छ। चन्दनाथ नगरपालिकाका मेयर राजु सिंह कठायतले संकलन केन्द्रको दिगो व्यवस्थापन, उत्पादन वृद्धिदेखि हरेक हप्ताको शुक्रबार हाट बजार सञ्चालन लगायतका गतिविधि गरिने, पोषण सुधार तथा आमदानी बढाउन समेत किसानलाई आग्रह गर्नु भएको छ।
उत्पादन गरेका तरकारीहरू गुगुन भन्ने परिकल्पना गरेर सुरुवातमा 25 लाख बटर घेरावार शुरू गरेर आज जुन ठाउँमा तपाईँले ल्याउनु भएको छ, प्रत्येक शुक्रबार चाहिँ हाट बजार लाग्ने भने जस्तै तपाईँको तरकारीहरू।
जुम्लामा कृषि उपज उत्पादन अत्यधिक हुने गरे पनि किसानले बजार अभावको समस्या झेलिरहेको हुँदा दात्री संस्था तथा स्थानीय सरकारले संकलन तथा बिक्री केन्द्र स्थापनामा जोड दिन जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म स्ट्रेट अफ होर्मुज पुनः नखोल्ने इरानले अडान लिएको छ। युद्ध विराम लम्ब्याइए पनि व्यवहारमा उल्लंघन भइरहेको आरोप लगाउँदै तेहरानले रणनीतिक जलमार्गमा नियन्त्रण कड़ा बनाएको छ र दुई विदेशी जहाज जफत गरेको जनाएको छ। यसैबीच क्षेत्रीय तनाव चर्कदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार युद्धविरामलाई केही समय कायम राख्ने घोषणा गर्दै पाकिस्तानको मध्यस्थतामा शान्तिवार्तालाई अवसर दिन चाहेको बताउनु भएको छ। इरानले भने पाकिस्तानको पहललाई स्वागत गरे पनि अमेरिकी घोषणाबारे थप प्रतिक्रिया दिएको छैन। इरानले वार्तामा औपचारिक सहभागिता पुष्टि नगरेको अवस्थामा अमेरिकी उपराष्ट्रपति जेडी भान्सको इस्लामाबाद भ्रमण स्थगित भएको छ। इरानसँगको तनावले लेबनन र इजरायल बीचको अवस्था पनि तनावपूर्ण रहेको छ। युद्धविराम घोषणा भए पनि इजरायली आक्रमणमा थप 5 जनाको ज्यान गएको लेबनानी संचार माध्यमहरूले जनाएका छन्। युक्रेनले सोमबार रूसको दक्षिणी शहर त्वाप्सेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेपछि भएको आगलागीका कारण रूसको तटीय शहरको आकाशमा कालो धुवाको बाक्लो मुस्लो जम्मा भएको रूसी अधिकारीहरूले बताएका छन्। रूसले यसै हप्ताको शुरूमा युक्रेनले ब्ल्याक सी क्षेत्रको पेट्रोलियम पदार्थ प्रशोधन केन्द्रमा गरेको आक्रमणपछि दन्किएको आगो निभाउन संघर्ष गरिरहेको स्थानीय अधिकारीहरूले जनाएका छन्। अधिकारीहरूका अनुसार विषाक्त ध्वाँसोको वर्षाले तटीय क्षेत्रका बस्तीहरूमा सतहमा कालोपन देखिएको छ। बासिन्दाहरूलाई झ्यालहरू बन्द गर्न, बाहिरी गतिविधिहरू सीमित गर्न र बाहिर जान आवश्यक छ भने मास्क लगाउन चेतावनी दिइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले आगामी 10 वर्षमा 15,000 मेगावाट विद्युत निर्यात गर्न सकिने लक्ष्य सहितको ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति तयार पारेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आन्तरिक बजारमा ऊर्जा खपत बढ़ाउने र बढ़ी भएको विद्युत निर्यात गर्ने उद्देश्य सहित ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 तयार पारेको हो। अहिले भइरहेको प्रति व्यक्ति ऊर्जा खपत करिब 450 किलोवाटलाई बढ़ाएर आगामी 10 वर्षभित्र 1,500 किलोवाट पुर्याउन सकिने गरी रणनीति बनाएको ऊर्जा ऊर्जा मन्त्रालयले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालयका सहसचिव सन्दीप कुमार देवको संयोजकत्वमा ऊर्जा खपत र निर्यात रणनीति बनाउन उच्चस्तरीय अध्ययन समिति गठन गर्नु भएको थियो। उक्त समितिले तयार पारेको रणनीति बिहिबार मन्त्री श्रेष्ठ समक्ष पेश भएको छ। गत चैत्र 13 मन्त्री परिषदबाट स्वीकृत शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूचीमा ऊर्जा खपत र निर्यात बढ़ाउने रणनीति बनाउने विषय समेटिएको थियो। अहिले तयार पारिएको रणनीतिमा विद्युतको आन्तरिक खपत उल्लेख्य रूपमा बढ़ाएपछि बचत भएको विद्युत निर्यात प्रवर्धन गर्ने दीर्घकालीन मार्गचित्र समेत समेटिएको छ। विद्युतको आन्तरिक खपत बढ़ाउनको लागि घरायसी विद्युतीय उपकरणको प्रयोग आकर्षित गर्ने, मिटर र ट्रान्सफर्मरको क्षमतामा सुधार गरी एलपी ग्यासको प्रयोग घटाउनु पर्ने विषय रणनीतिमा उल्लेख गरिएको छ। नेपाली शेयर बजारको परिसूचक नेप्से बिहिबार पनि घटेको छ। यस दिन नेप्से परिसूचक 17.01 अंकले घटेर 2787.15 बिन्दुमा कायम भएको छ। विगत चार कारोबार दिन यता नेपाली शेयर बजारको परिसूचक लगातार घट्दै आएको छ। अघिल्लो दिन 2804 अंकमा रहेको बजार परिसूचक बिहिबार 2787 बिन्दुमा झरेको छ। बुधबार 7,81,39,47,000 रूपियाँमा कारोबार भएको बजारमा बिहिबार कारोबार रकम समेत उल्लेख्य रूपमा घटेको छ। बिहिबार बजारमा 46 कम्पनीको शेयर मूल्य बढेको छ भने 216 कम्पनीहरूको मूल्य घटेको छ। यस दिन 348 कम्पनीहरूका 1,13,75,679 किता शेयरहरू 5,09,59,05,000 रूपियाँमा किनबेच भएका छन्। बिहिबार बजारमा उत्पादन तथा प्रशोधन समूह बाहेक अन्य सबै समूहका परिसूचकहरू घटेका छन्। कृषि मन्त्रालयले देशभरका कृषि बजारहरूमा किसान र समूह सहकारीहरूलाई आफ्नो उत्पादन बिक्रीका लागि निश्चित स्थान छुट्याउन निर्देशन दिएको छ। कृषि मन्त्री स्तरीय निर्णयबाट संघीय सरकारको मातहतका 12 ठूला कृषि बजारमा 10% स्टलहरू किसान तथा समूह सहकारीलाई उपलब्ध गराउन तथा त्यस्ता बजारहरूमा किसानहरूका लागि सेडको व्यवस्था मिलाउन निर्देशन दिएको कृषि मन्त्रालयले जनाएको छ। त्यसै गरी प्रदेश तथा स्थानीय सरकारहरूले पनि आफ्नो हाट बजारहरूमा 50% क्षेत्र आफ्नै पालिका क्षेत्रका उत्पादन भएका कृषि वस्तुहरूको बिक्री वितरणको प्रबन्ध गराउन अनुरोध गरिएको कृषि मन्त्रालयका वरिष्ठ कृषि अर्थविद मणिरत्न अर्यालले जानकारी दिनुभयो। सरकारले विक्रम सम्वत 2073 सालमा नै कृषि बजार व्यवस्थापन निर्देशिका जारी गरेको भए पनि अहिलेसम्म आउन सकेको थिएन।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
दशौं प्रधानमन्त्री कप एनबीए महिला तथा पुरूष भलिबल लीगमा महिलातर्फ विभागीय टीम नेपाल पुलिस क्लबले विजयी शुरूआत गरेको छ। बिहिबार दशरथ रंगशाला कवर्ड हलमा भएको खेलमा एभरेस्ट भलिबल क्लबलाई 3-0 को सोझो सेटमा हराउँदै पुलिस क्लबले विजयी शुरूआत गरेको हो। यसअघि भएको महिलातर्फको पहिलो खेलमा विभागीय टीम एपीएफ क्लबले अर्को विभागीय टीम त्रिभुवन आर्मी क्लबलाई 3-1 को सेटमा पराजित गरेको थियो। लाङटाङ क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार प्रसार गर्ने उद्देश्य सहित लाङटाङ ट्रेल रन 2083 आयोजना हुने भएको छ। रसुवा नुवाकोट पर्यटन समाजको आयोजना हुने प्रतियोगिता यही जेठ 23 गते क्याङजिङ गुम्बादेखि सार्फू बेसीसम्म करिब 32 किलोमिटर दूरीमा सञ्चालन हुनेछ। प्रतियोगिताका लागि सहभागीहरूलाई समेटेर 6 दिने तालिम तय गरिएको छ। प्रतियोगिताको यो दोस्रो संस्करण हो। यसअघि गत वर्ष सम्पन्न पहिलो संस्करणमा 10 विदेशी सहित 82 जनाले सहभागिता जनाएका थिए। मुगुको मुगम कर्मारोङ गाउँपालिकाले प्रथम छायानाथ अल्ट्रा रेस आयोजना गर्ने भएको छ। गाउँपालिकाले पत्रकार सम्मेलन मार्फत आगामी जेठ 3 गते पुलुमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही हिमाली भेगमा हल्का हिमपातका साथै पहाड़ी भूभागमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै मध्य प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका र खोँचहरूमा तातो हावा चल्ने सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28.7 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 15.7 डिग्री सेल्सियस। पोखराको अधिकतम 30.2 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 36.8 डिग्री सेल्सियस, न्यूनतम 19.3 डिग्री सेल्सियस र दिपायलको अधिकतम 37.8 डिग्री सेल्सियस, न्यूनतम 17.4 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैशाख 17 गतेका लागि आह्वान भएको संघीय संसदको अधिवेशन स्थगित। काठमाडौँको महाराजगंज स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्ने सरकारको निर्णय। मंगिरदेखि फागुन महिनासम्म अत्याधिक हिमपात हुने भएकाले हिमाली क्षेत्रमा शैक्षिक सत्रको समय परिवर्तन गर्न सांसदहरूको माग। अमेरिकी नौसेनाको नाकाबन्दी रहेसम्म स्ट्रेट अफ होर्मुज नखोल्ने इरानको अडान। र दशौं प्रधानमन्त्री कप एनभीए भलिबल लीगमा महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लबको विजयी शुरूआत। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।